Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. योजना बनाउँदा दीर्घकालीन र अल्पकालीन योजना बनाउन वीरेन्द्रनगर नगरपालिकालाई सरकारवालाको सुझाव कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड।
बाँकेमा सवारी दुर्घटना चुनौती बन्दै सवारी दुर्घटनामा चालु आर्थिक वर्षको 8 महिनामा 37 जनाले ज्यान गुमाए।
लगानी सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीको लागि 16 समझदारी पत्रमा हस्ताक्षर, सम्मेलन सफल भएको सरकारको दावी।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक। बाँकेमा 17 खेल हुने, आईपीएल मा आज 2 खेल हुने। हिमाल पहाड़ तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। वीरेन्द्रनगर नगरपालिकाको गुरु योजना बनाउँदा दीर्घकालीन र अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने सरकारवालाले सुझाव दिएका छन्। नगरको गुरु योजना तर्जुमा सम्बन्धी छलफलका सहभागीहरूले गुरु योजना बनाउन ढिलाइ गर्न नहुने भन्दै आवश्यक छलफल गरेर मात्र गुरु योजना बनाउनु पर्नेमा जोड दिएका छन्। उनीहरूले बाहिरी चक्रपथको निर्माण भएपछि खेतीयोग्य जमिनमा बस्ने बस्ती चक्रपथ नजिक बस्ने भएकाले नगरलाई कुरूप हुनबाट जोगाउन सकिने सुझाव दिएका छन्। छलफलमा वीरेन्द्रनगर नगरपालिकाका पूर्व उपप्रमुख शिवप्रसाद उपाध्यायले किताकाट रोकेर मात्र समाधान नहुने भन्दै ठूला किताकाट बेच्दा गम्भीर हुनुपर्ने बताउनुभयो।
सबभन्दा पहिला अहिले चाहिँ अब यो किताकाट रोकिया छ, एकदम डरलाग्दो फैलिया छ, मान्छेको गफको हनन भयो भनिन्छ, अर्को कुरा जग्गा डरले खतम गरे भनिन्छ, के गर्ने भनेर हामी अल्टरनेट नदी उनीहरूले त केही नेगेटिभ गरेका छन्। बोज पब्लिक उसले चाहिँ कम्तीमा छेउछेउमा भित्रभित्र लगेर बाटो त बनाएको छ, बर उसलाई गाइड दिएको भए, उसलाई चाहिँ डिरेक्सन गरिदिएको भए त हामीले भन्दा धेरै काम उसले पो गर्नु रहेछ त। अब जुन किसिमको रेखाङ्कन भएको छ त्यसलाई हामीले गाइड मात्रै गर्न सकेको भए हामीले भन्दा धेरै काम त्यसले गरिहाले छ।
कार्यक्रममा नागरिक समाज सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले प्रदेशको राजधानी भएकाले वीरेन्द्रनगरमा बढी लगानी गर्नका लागि प्रदेश सरकारलाई आग्रह गर्न नगरपालिकालाई सुझाव दिनुभयो।
प्रदेश सरकारले दायित्व के हो भन्ने कुरा चाहिँ छुट्याउनु पर्छ। जस्तो यो समय छ नि, यहाँ चाहिँ घटाघाट साइड गएर आउँदा यो प्राविधिक क्षेत्रको चाहिँ ठाडो बाटो वडाको चाहिँ क्षेत्र चाहिँ होइन, त्यसमा यस्तो यस्ता खबरमा चाहिँ प्रत्यक्षले जिम्मा दिनु पर्यो। वडाको निम्ति त छुट्याइएको बजेटहरू कमसेकम चाहिँ वडाले आफ्ना नागरिकहरूको घर अगाडि त केही बनाइदिनु पर्यो नि। प्रदेशको चाहिँ क्षेत्र चाहिँ क्षेत्रका चाहिँ छुट्याइदिनु पर्यो। राजधानी भावनाले अरू जिल्लाको तुलनामा यहाँ चाहिँ बढी लगानी गर्नुपर्ने हुन्छ।
नगर प्रमुख देवकुमार सुवेदीले सिङ्गो कार्यपालिकाको एकताबाट वीरेन्द्रनगरको समृद्धि र वीरेन्द्रनगरका योजनाबद्ध नगर सहरको रूपमा विकास गर्ने आधारमा आफू लागेको बताउनुभयो। नगर उपप्रमुख मोहनमाया ढकालले न्यायिक समितिमा जग्गा विवादका मुद्दा आउने क्रम बढिरहेको भन्दै जग्गा विवाद कम गर्नका लागि गुरु योजनालाई स्पष्ट समेट्ने बताउनुभयो। यस्तै नगर गुरु योजना तर्जुमा सम्बन्धीको छलफलमा सहरी योजना तथा आवास विकास एवं वस्तुविद ईश्वर जोशीले वीरेन्द्र नगरका प्रमुख चुनौती र समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। जोशीले नगरको गुरु योजना बनाउँदा दीर्घ र अल्पकालीन समेत सहितको क्षेत्र विकास योजना निर्माण गर्न सुझाव दिनुभयो। यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता गंगाराम तिमल सिन्हा, राप्रपा संयुक्तका केन्द्रीय सदस्य कविराम पुरी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य चक्रपाणी शर्मा, जनमोर्चाका गोविन्द बहादुर सुवेदी लगायतले नगरको समृद्धिका लागि बनाएको गुरु योजना कडाईका साथ कार्यान्वयन गर्न सुझाव दिनुभएको छ। नगरपालिकाले नगरमा मनपरी जग्गाको खण्डीकरण बढ्दै गएको भन्दै नगरपालिकाले किताकाट बन्द गरेको छ।
कर्णाली प्रदेश सभाका सदस्यहरूले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने कानून निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। वीरेन्द्रनगरमा भएको जैविक विविधता संरक्षण र जलवायु परिवर्तन अनुकूलताका लागि प्रदेश स्तरीय नीतिगत विषय गोष्ठीका सहभागी सांसदहरूले आवश्यक नीति निर्माणका लागि सदनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता आग्रह जनाएका हुन्। गोष्ठीबाट अनुकूलताका लागि प्रतिबद्धता पत्र 2075 नै जारी गरिएको छ। जैविक विविधताको भण्डार रहेको कर्णाली प्रदेशलाई वातावरण मैत्री विकास गर्नको लागि जैविक विविधता संरक्षण र जलवायु परिवर्तनसँग सम्बन्धित नीति योजना र कार्यक्रम गर्ने कर्णाली प्रदेशमा भएको जडीबुटीको उपयोग गर्दै त्यसको दिगो व्यवस्थापन गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा खानेपानी मुहान संरक्षण एवं जलाधारको संरक्षणसँगै हिमनदी एवं हिमतालको संरक्षणका लागि पनि नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको बताइएको छ। जलवायु परिवर्तन अनुकूलताको लागि स्थानीय ज्ञान सिप र प्राविधिकलाई उपयोग गर्ने किसिमका नीति योजना निर्माण गरी कानुनको प्रभावकारी कार्यान्वयन संयन्त्र निर्माण गर्ने, कर्णाली प्रदेशलाई पर्यटकीय हब बनाउने, एकीकृत कृषिलाई व्यवसायीकरण गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ। देशका सबै प्रदेशमा जैविक विविधता एवं जलवायु परिवर्तन अनुकूलन सम्बन्धी नीतिगत छलफल सञ्चालन गरी प्रतिवेदन सार्वजनिक गर्ने राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष कमल सुवेदीले जानकारी दिनुभयो।
तोकिएकै समयमा सुब्यू निर्वाचन गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ सुर्खेतले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संघले 10 आङ्गी क्याम्पसको चैत 25 गते तोकिएकै मितिमा सुब्यू निर्वाचन गर्नुपर्ने माग गरेको छ। विद्यार्थी संघले 16 विश्वविद्यालय केन्द्रीय कार्यालयमा 1 शान्तिपूर्ण धरना दिने, 18 कालोपट्टी सहित प्रत्येक संकायमा कालो झण्डा गाड्ने जनाएको छ। चैत 19 विद्यार्थी प्राध्यापक र सरकारवाला पक्षसँग सोभि निर्वाचनका बारेमा अन्तर्क्रिया गर्ने, 20 विश्वविद्यालयमा शान्तिपूर्ण सिटी जुलुस गर्ने, 21 उपकुलपति र रजिस्ट्रारलाई मतपेटिका र मतपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेभी संघका निवर्तमान केन्द्रीय सदस्य अनिल शाहीले जानकारी दिनुभयो। उहाँले 22 मध्यपश्चिमाञ्चल केन्द्रीय कार्यालयमा 1 प्रवेश निषेध गर्ने, 23 मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीका सवारी साधन बन्द गर्ने र 24 उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्ने बताउनुभयो।
कानुन व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि निर्वाचन सम्पन्न भएको छ। 25 केन्द्रीय कार्य समितिका लागि देशभरका 35 मतदान केन्द्रमा हिजो निर्वाचन सम्पन्न भएको हो। हिजो बिहान 8 दिउँसो 4 निर्वाचन भएको थियो। बारको 25 कार्य समितिका लागि 63 उम्मेदवारी दिएका छन्। नयाँ नेतृत्वका लागि प्रगतिशील पेसागत तथा समावेशी समूह र वृहत लोकतान्त्रिक समूह बीच प्रतिस्पर्धा भएको छ। अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चन्द्रेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिल कुमार पोखरेल उम्मेद्वार बन्नु भएको छ। हिजो भएको निर्वाचनले 3 लागि हुने कार्य समितिमा 1 1 महासचिव, 1 महिला उपाध्यक्ष 1 र 7 प्रदेशबाट 1 गरी 8 उपाध्यक्ष र 14 केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। देशभरबाट मतपेटिका सङ्कलन गरेपछि यही चैत 19 काठमाडौँमा मतगणना हुने जनाइएको छ। देशभर बारका 10,313 मतदाता रहेका छन्। यस्तै सुर्खेतमा भने 80 मत खसेको छ। जाजरकोट दैलेख र सुर्खेतका मतदाताहरू सहभागी हुने पाउने गरी सुर्खेतमा मतदान सञ्चालन गरिएकोमा मतदाता कार्यक्रममा 91 मतदाता मध्ये 80 मात्र मतदान गरेको डेमोक्रेटिक एयरलाइन्स एसोसिएसन सुर्खेतका अध्यक्ष दुर्गा सापकोटाले जानकारी दिनुभयो। सुर्खेतमा भएको मतदान कार्यक्रममा पहिलो मतदान वरिष्ठ अधिवक्ता भूषण कुमार मानन्दरले गर्नुभएको थियो।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको 64 स्थापना दिवस सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ। महासंघको स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सुर्खेतले पनि वीरेन्द्रनगरमा प्रभात फेरी कार्यक्रम गरेको छ। स्थानीय मंगलगढ़ी चोकबाट शुरू भएको प्रभात फेरी वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपल चौतारीमा पुगेर सभामा परिणत भएको हो। सभालाई सम्बोधन गर्दै पत्रकार महासंघ कर्णालीका अध्यक्ष दुर्गा थापाले पत्रकारिताको विकास, प्रेस स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारको हकका लागि सशक्त रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संवेदनशील भएर आफ्नो जिम्मेवारी वहन गर्न संचार माध्यम र पत्रकारलाई अपील समेत गर्नुभएको छ। कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारतीले वर्तमान सरकार प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको आरोप लगाउँदै पेसागत हकितका लागि सबै पत्रकार एक भएर अघि बढ्ने आवश्यकता औल्याउनु भएको छ। प्रेस संगठनका केन्द्रीय सदस्य दीपक बुढाले प्रदेश सरकारले आफै संचार माध्यम सञ्चालन गर्नुको साटो यही रहेका संचार माध्यमलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो। कार्यक्रममा प्रेस युनियन सुर्खेतका सचिव मधुवन विसीले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारको पेसागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै सम्बन्धित सबै पक्षलाई ऐन कार्यान्वयनमा गम्भीर हुन आग्रह गर्नुभएको हो।
हामीसँग रिपोर्ट सँगै खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले गुरु योजना बनाउँदा दीर्घकालीन र अल्पकालीन योजना बनाउन वीरेन्द्रनगर नगरपालिकालाई सरकारवालाको सुझाव कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर।
बाँकीको कोहलपुर तीन स्थित मदनचोकमा पूर्व पश्चिम राजमार्गमा जीपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका आठका 32 वर्षीय उषा चौधरी र बाँकेको बैजनाथ गाउँपालिका एक चिसा पानीका 30 वर्षीय लोकबहादुर साईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिक चौधरी र साईले चलाएको B5P14B20R P2165 नम्बरको स्कुटी एक आपसमा जुधेको बेला तीव्र गतिमा आएको B15C2096 नम्बरको स्कार्पियोले दुवैजनालाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बिसीको भनाइ छ।
यता बाँकेमा चालु आर्थिक वर्षको 8 महिनामा सड़क दुर्घटनामा पनि 37 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 बालबालिका सहित 9 महिला रहेका छन्। पछिल्लो 8 महिनाको अवधिमा बाँकेमा भएका 60 सवारी दुर्घटनामा परि 37 जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सूचना अधिकृत प्रहरी नायक निरीक्षक ओम प्रसाद पौडेलले बताउनुभयो। उहाँले गत वर्षको तुलनामा यो सवारी दुर्घटनामा वृद्धि भएको जनाइएको छ। सवारी दुर्घटनामा परि 79 जना गम्भीर घाइते भएका छन् भने अहिले पनि केहीको अस्पतालमा उपचार भइरहेको छ। यो अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गरेका 18,950 सवारी साधनलाई कारवाही समेत गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर 20 मा प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकमा लगाएको प्रतिबन्धबारे जानकारी गराउन वडामा विरत र्याली प्रदर्शन गरिएको छ। हामी सबैको रहर प्लास्टिक मुक्त सहर भन्ने नाराका साथ राजा चोकदेखि सुरु भएको र्यालीमा स्थानीय जनप्रतिनिधि सुरक्षाकर्मी विद्यार्थी लगायतको सहभागिता रहेको छ। नेपालगञ्ज उपमहानगरपालिकालाई नै प्लास्टिक मुक्त बनाउने अभियान अन्तर्गत वडा नम्बर 20 लाई पहिलो प्लास्टिक मुक्त ओडा घोषणा गरिएको हो। थप विवरण सुनौ नेपालगञ्ज सहकर्मी निशु जोशीबाट।
ल्याडिजहरू बसेर हामी बसेर जसको काम हुन्थेन, बाबा भयो, मेरो मम्मी भयो, हामी भयो, जसको काम हुन्थेन त्यसैले यो पेटीलाई यत्रो यत्रो पटरा गर्ने, तल मुनि राख्ने, त्यहाँबाट त्यसलाई थैला बनाउँथ्यो। हामीले एक दिनमा 150-200 वटा बनाउँथ्यो, काम चलिहाल्थ्यो एक दिनको लागि। त्यो बेलामा साधन थिएन कि कपडाको झोलाको साधन थियो।
नेपालगञ्ज 20 मनिकापुर राजाका व्यापारी पूर्णप्रसाद श्रेष्ठले 25 वर्ष अघि पसलका लागि आफैले कागजको झोला घरमै उत्पादन गर्नुहुन्थ्यो। त्यो कागजको झोला उहाँले करिब 9 वर्ष प्रयोग गर्नुभयो, तर पछि प्लास्टिकको झोला बजारमा आएपछि सजिलोका लागि त्यसलाई नै पछ्याउनु भयो। परिणामस्वरूप आजभोलि बर्खामा प्लास्टिकले नाली भरिएर पसल डुबानमा पर्न थालेको छ। त्यसैले उहाँ पुनः प्लास्टिक बन्द गर्ने अभियानमा जुट्नु भएको छ।
चाहन्छौ कि यो चाहिँ बन्द हुनुपर्छ, यसले गर्दाखेरि यो नालाहरू जो हाम्रो अगाडि बनेको छ यसमा धेरै बाधा पुरेको छ। कुहिँदैन, यसले गएर ब्लक गर्छ, तकरी तकन गन्धको वासना आइरहेको छ यहाँ।
उहाँ जस्तै ओडाका सम्पूर्ण व्यवसायहरू अहिले यो अभियानमा गोलबन्द भएका छन्। ओडाका केही व्यापारीहरूले आफ्नो पसलमा प्लास्टिकको प्रयोग बन्द गरिसकेको बताएका छन्। प्लास्टिकको साटो फाइबरको झोला प्रयोग गरिरहेको उनीहरूको भनाइ छ। व्यापारी उषा भण्डारी र ओमकार कुर्मी।
हाम्रो वरपरका पसलवालाहरूले पनि हामीले चाहिँ त्यो सुरुवात गरिसकेपछि चाहिँ धेरैले त्यस्तै सपिङ ब्यागहरू छपाइराख्नु भएको छ, र अनि हामीले चाहिँ ग्राहकलाई दिँदाखेरि सुविधा गर्दाखेरि पनि सपिङ ब्यागमै चाहिँ लगभग दिनुभएको छ। यहाँ हजुरको केही नभए पनि 10-15 पसलले चाहिँ त्यो चाहिँ सुरुवात गरिसकेको छ।
र धेरै जसो म चाहिँ फाइबरको ब्याग प्रयोग गरिरहेछु आफ्नो पसलमा, त्यो लगभग 2 वर्ष जति भइगयो, किनकि म कृषि पेसा पनि गरेछु। थाहा छ कि कृषिमा के नोक्सान गर्छ।
वडा कार्यालयले दलित औद्योगिक विकास कार्यक्रम लगायतका विभिन्न गैर सरकारी निकायसँगको सहकार्यमा फाइबर र कपडाको झोला विकल्प दिँदै प्लास्टिकको प्रयोग बन्द गर्ने अभियानको सुरुवात गरेको बताउनुहुन्छ वडा अध्यक्ष कृष्ण कार्की।
अब हामीले नेपालगञ्ज उपमहानगरपालिकाले पनि अभियानकै रूपमा यसलाई लिएको छ। हामी पनि सचेतनामूलक कार्यक्रम गर्दै हामीले समितिहरूलाई पनि विस्तार गर्दै समितिलाई एक्टिभ गर्दै पहिला जनचेतनामूलक कार्यक्रमहरू गर्छौँ र पछि तपाईँको कुनै पनि व्यवसायहरूले कुनै पनि व्यक्तिले अटेर गरेको खण्डमा नगरको नियम अनुसारले उहाँहरूलाई जरिवाना तोक्छ।
पहिलो चरणमा ओडाका 257 व्यापारीलाई 10,000 फाइबरका झोला वितरण गर्न लागेको छ। ओडामा राजा र एयरपोर्टमा गरी दुईजनालाई प्लास्टिक व्यवस्थापन समितिको संयोजक तोकिएको छ। ती संयोजकले झोला व्यापारीसम्म पुर्याउनेछन्। संयोजक माया गुरुङ।
अब हामीले झोलामुक्त अभियान घर दैलो गर्छौँ। कपडाको झोलाहरू छ प्रत्येक पसल पसलमा, अनि झोलाहरू बाँडेर अनि जो पनि किन्न आउने ग्राहकहरू हुनुहुन्छ उहाँहरूलाई बानी बसाल्नुहोस्, यो झोलामा दिनुहोस् र दिने बेलामा अब आउँदाखेरि झोला लिएर आउने बानी बसाल्नुहोस् है भन्दै भन्नुहोस् है भनेर उहाँहरूलाई सिकाउँछौँ। र प्रत्येक हामी ग्राहकहरूले पनि हिजोका दिनमा जसरी हामीले घरबाट झोला लगाएर सामान किन्ने गरेथ्यौँ त्यसरी नै घरबाट कपडाको झोला लगाएर सामान किन्ने बानी बसाल्छौँ।
हरेक नागरिकले भान्साको सामानदेखि हरेक सामान किन्दा प्लास्टिकको झोला नै प्रयोग गरिरहेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले प्लास्टिक मुक्त बनाउने अभियान अन्तर्गत पहिलो वडाका रूपमा वडा नम्बर 20 अभियानको थालनी गरिएको हो। अभियानलाई निरन्तरता दिइने मेयर डाक्टर धौल शमशेर राणा बताउनुहुन्छ।
प्लास्टिक मुक्त सहर बनाउने घोषणा गरेको थियौँ हामीले। पहिले प्लास्टिक मुक्त गर्नको लागि वैकल्पिक व्यवस्था बनाउनु पर्छ, त्यहाँपछि मात्रै यसलाई मुक्त गर्नुपर्छ भन्ने कुरालाई अगाडि सारेका थियौँ। आउने दिनहरूमा पनि आउने वर्षमा पनि हामीले यसलाई निरन्तरता दिनेछौँ र यो सहरलाई हामी प्लास्टिक मुक्त बनाउने हाम्रो जुन अठोट छ त्यो क्रममा हामी अगाडि बढेको छौँ।
प्लास्टिकको झोलाको विकल्पमा कपडा, फाइबर र प्लास्टिकको गिलासको सट्टा माटोका कपहरू प्रयोगमा ल्याउन सकिने देखिन्छ।
बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पीडित 8 घर परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ। अस्ति भएको आगलागीमा 4 घर परिवार र यसअघि विभिन्न समयमा आगलागी भएका अन्य 4 घर परिवार गरी 8 घर परिवारलाई राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो। प्रति परिवार 25 चामल, 5 दाल, 2 डेक्ची, 4 प्लेट, 2 गिलास, 2 केजी नुन, 1 लिटर खाने तेल र 1-1 डाडु पनि राहत स्वरूप दिएको उहाँको भनाइ छ। नरैनापुर गाउँपालिका 1 कटकुयामा अस्ति साँझ भएको आगलागीबाट ठाकुर अहिर, खुलेराम अहिर, रामशंकर अहिर र जित अहिरको फुसले छाएका घरगोठ जलेका थिए। वडा नम्बर 1 वडा अध्यक्ष मोल्हे बेहना सेहेस र वडा सदस्य जलालु खाँले पीडितलाई गाउँमै पुगेर राहत प्रदान गर्नुभएको हो।
सुर्खेतको चिङार क्षेत्रको विकासमा हातेमालो गर्ने उद्देश्यका साथ चिङार एकता समाज गठन भएको छ। चिङारका युवा को भेलाले चिङाट एकता समाज तदर्थ समिति गठन गरेको हो। भेलाले अध्यक्षमा धर्मराज जीसीको अध्यक्षतामा 13 सदस्यीय चिङाट एकता समाज तदर्थ समिति गठन गरेको छ, जसको उपाध्यक्षमा उषा थापा, महासचिवमा खड्गबहादुर चन्द, सचिवमा मीरा रोकाए र कोषाध्यक्षमा गीता रिजाल रहनु भएको छ। यसै गरी अन्य सदस्यहरूमा कृष्णा राणा, दुर्गा जीएम, सीता रिजाल, कमला चन्द, घनश्याम राणा, जुपु खान ठकुरी, नरबहादुर विशी र ओम बहादुर खान रहनु भएको छ। एकता समाजले नाफारहित पूर्ण रूपमा सामाजिक काम गर्ने र विकृति विसङ्गतिका विरुद्धमा खबरदारी गर्ने गरी काम गर्ने समाजका महासचिव खड्गबहादुर चन्दले जानकारी दिनुभयो।
नेपालगञ्जमा अवैध रूपमा हतियार बन्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ। वडा प्रहरी कार्यालयदेखि 200 मिटर जति टाढा नै त्यस्तो अवैध हात हतियार बन्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नेपालगञ्ज 5 60 जङ्गवीर नेपालीलाई हतियार बनाउने गरेको आरोपमा पक्राउ गरिएको छ। जङ्गवीरसँग हतियार मर्मत गर्ने लाइसेन्स रहेको छ। प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल 10 थान, काठको कुन्दा 7 थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो 26 थान, इयरगन पिस्तोल 1 थान बरामद गरेको बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो।
सरकारले 30 खर्ब रुपियाँ भन्दा बढी विदेशी लगानी भित्राउने लक्ष्यका साथ आयोजना गरेको लगानी सम्मेलनको विभिन्न क्षेत्रमा लगानीका लागि 16 सम्झदारी पत्रमा हस्ताक्षर भएको छ। सम्मेलनको दोस्रो दिन ऊर्जा सहित विभिन्न क्षेत्रमा लगानीका लागि सम्झदारी भएको लगानी बोर्डले जनाएको छ। चौधरी ग्रुपले मात्रै सोलर प्लान्ट स्थापना र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीनवटा सम्झौता गरेको छ। माथिल्लो त्रिशुली आयोजनामा कर्णाली कम्पनीले 650 मिलियन डलर लगानी गर्ने सम्झदारी गरेको छ। अरुण तेस्रोलाई लगानी गर्न एसबीआई बैंक, नबिल बैंक र एभरेस्ट बैंकले साझेदारी गरेका छन्। हाइड्रो सोलनको चिनिया कम्पनीसँग 164 मेगावाट कालीगण्डकी गर्ज निर्माणका लागि पनि सम्झौता भएको छ। सरकारले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य का क्षेत्रमा 77 परियोजनाका विदेशी लगानीका लागि आह्वान गरेको जनाएको छ।
फेरि खबरमा अब खेल खबर। वैशाख 5 गतेदेखि हुने प्रदेश नम्बर 5 आयोजना हुने 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको धेरै जसो खेल बाँकेमै हुने भएको छ। 8 राष्ट्रिय खेलकुदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकुद परिषदले जारी गरेको खेल तालिका अनुसार बाँकेमा 17 खेल हुने भएका छन्। त्यसै गरी दाङमा 7, रूपन्देहीमा 4, बर्दियामा 4, ललितपुर, कास्की, कपिल वस्तु र काठमाडौँमा 1 खेल आयोजना गरिने भएको छ। बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबल टेनिस, उसु, जुडो, पुरुष क्रिकेट लगायतका 17 खेल हुनेछन्। त्यस्तै दाङमा महिला फुटबल, एथलेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ, तेक्वान्डो र महिला क्रिकेटका खेल हुनेछन्। यस्तै रूपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, टेकान्दोका खेल आयोजना गरिने भएको छ। बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाक, ताक्रो खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ। गत मङ्सिरमै तय भएको प्रतियोगिता पूर्वाधार नहुँदा पटक पटक सर्दै आएको थियो।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 खेल हुने भएका छन्। दिउँसो 4:15 हैदराबादमा हुने खेलमा घरेलु टोली हैदराबाद र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुने भएको छ। 2 खेलमा पराजित भएको बेङ्गलोर पहिलो जितको खोजीमा छ भने एकमा जित र एकमा हार भोगेको हैदराबाद दोस्रो जित हात पार्ने सुरुमा रहेको छ। यस्तै आज राति 8:15 चेन्नईमा हुने खेलमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स आमुन्ने सामुन्ने हुँदैछन्। 2 खेल हारेको राजस्थान पहिलो जित हात पार्ने योजनामा छ भने चेन्नई अपराजित यात्रा कायम राख्ने दाउमा रहेको छ। यस्तै किङ्स इलेभेन पन्जाबले मुम्बई इन्डियनमाथि 8 विकेटको सहज जित हात पारेको छ। 3 खेलमा पन्जाबको यो दोस्रो जित हो भने मुम्बईको दोस्रो हार हो। मुम्बईले दिएको 177 रनको लक्ष्य पन्जाबले 18.4 ओभरमा 2 विकेटको क्षतिमा भेटायो। पहिला ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाएर 176 रन बनाएको थियो।
र आइपिएलको दक्षिण अफ्रिकी युवा बलर कागिसो राबार्डले शानदार बलिङ गरेपछि घरेलु समर्थकलाई खुसी तुल्याउँदै दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गरेको छ। निर्धारित 20 ओभरमा दुवै टिमले समान 185 रनको स्कोर बनाएपछि खेल सुपर ओभरमा धकिलिएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले 1 विकेट गुमाएर 10 रन बनाएको थियो। 11 रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले 7 रन मात्र बनाउँदै रोकियो। राबार्डको पहिलो बलमै चौका प्रहार गरेका आन्द्रे रसेलले त्यसपछिको बलमा रन बनाउन सकेनन् र तेस्रो बलमा क्लिन बोल्ड भए। बाँकी 3 बलमा राबार्डले 3 रन मात्र दिए। दिल्लीको फिरोज शाह कोटला मैदानमा 186 रनको लक्ष्य पछ्याएको दिल्लीले 6 विकेटको क्षतिमा 185 रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको हो। दिल्लीका 19 वर्षीय ब्याट्सम्यान पृथ्वी शले आइपिएलमा पहिलो शतक बनाउन 1 रनले चुकेका छन्। उनले 55 बलमा 12 चौका र 3 छक्का प्रहार गरी 69 रनमा आउट भए। अन्तिम ओभरमा दिल्लीलाई 6 बलमा 6 रन आवश्यक थियो। टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा 8 विकेट गुमाएर 185 रन बनाएको थियो। बलिङतर्फ दिल्लीका हर्षल पटेलले 2 विकेट दिँदा नेपालका सन्दीप लामिछाने, क्रिस मोरिस, अमित मिश्रा र कागिसो राबार्डले 1-1 विकेट लिएका छन्।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गोली योजना बनाउँदा दीर्घकालीन र अल्पकालीन योजना बनाउन वीरेन्द्रनगर नगरपालिकालाई सरकारवालाको सुझाव, कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड।
बाँकेमा सवारी दुर्घटना चुनौती बन्दै, सवारी दुर्घटनामा चालु आर्थिक वर्षको 8 महिनामा 37 जनाको ज्यान गयो।
लगानी सम्मेलनमा विभिन्न क्षेत्रमा लगानीको लागि 16 समझदारी पत्रमा हस्ताक्षर, सम्मेलन सफल भएको सरकारको दावी।
र 8 राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक, बाँकेमा 17 खेल हुने। आइपिएल आज 2 खेल हुँदै हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।